आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
मान्छेलाई होइन येशूलाई मेरा मृत्यु नपर्खा मुकुटलाई हेरा झिन मसिना कुरा मान जा क्रिस्टको महिमा गर्न छोरा मान्छेलाई तिमी देख्छ त्यो तिम्रो होइन तिम्रो आफ्नो जीवन तिम्रै बसमा छैन हो जे तिमी देख्छ त्यो तिम्रो होइन तिम्रो आफ्नो जीवन तिम्रै बसमा छैन भक्ति गरिदेऊ सेखी नगर मृत्यु नम्बर मुकुट लहेरा मृत्यु नम्बर मुकुट लहेरा मान्छेलाई होइन तिमीले सुनेको झुटो हुन सक्छ तिम्रो बोली अरूलाई छुरा बन्न सक्छ हो तिमीले सुनेको झुटो हुन सक्छ तिम्रो बोली अरूलाई छुरा बन्न सक्छ छोटो यो जीवन बचले सिंगार मृत्यु न पर्खा मुकुटलाई हेरा मृत्यु न पर्खा मुकुटलाई हेरा मान्छेलाई होइन येशूलाई हेरा मृत्यु न पर्खा मुकुटलाई हेरा झिन मसिना कुरा मान जा क्रिस्टको महिमा गर्न छोरा मान्छेलाई होइन।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौं। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, पवित्र अनि सामर्थी प्रभु येशु ख्रिष्टको मधुर र सामर्थी नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। साथै यो पवित्र धर्म शास्त्र अध्यापन गराउने कार्यक्रममा तपाईहरूलाई हार्दिक स्वागत छ। श्रोता, पवित्र धर्मशास्त्र बाइबल अध्ययनको क्रममा आज हामी गन्ती 16 र 17 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यद्यपि हामीलाई उजाड स्थानमा व्यर्थका 40 वर्षहरू अवधिहरूमा इसरायलका सन्तानहरूको पूर्ण विवरणहरू नभए तापनि अलग वा पृथक घटनाहरू रेकर्ड गरिएका छन्। 16 अध्यायदेखि 19 हामीसँग 4 घटनाहरू छन् जुन सबैले पुजारीत्वसित सम्बन्ध राख्दछ। यो 16 अध्याय चाहिँ कोराको विद्रोहको अध्याय हो। अध्याय 17 देख्छौ हारूनको लहौरोमा कोपिला, 18 अध्यायमा देख्छौ पुजारीका काम कर्तव्य, अध्याय 19 देख्छौ रातो कोरलीको बलि वा भेटीसित सम्बन्ध राख्छ। आउनुहोस्, 16 अध्यायमा सबभन्दा पहिले हामी देख्छौ ईश्वरीय संस्थापित अधिकारको विरूद्धमा विद्रोह। यो 16 अध्याय इसरायलका सन्तानहरूको गणगणको उल्लेख गर्दै, गुनासोको उल्लेख गर्दै आरम्भ हुन्छ। यो 5 गणगनाई हो र हामी यस अध्यायलाई छोड्नभन्दा पहिले 6 गणगनाई पनि देख्छौ। हामी कसैले पनि थाहा पाउन सक्छौ कि उजाड स्थानमा इसरायलका सन्तानका गणगण गर्ने कुराले वा गणगनाईले गर्दा तिनीहरू पथभ्रष्ट भएर सालौं भौतारिँदै हिँड्नु परे थियो त्यो उजाड स्थानमा। यो हामी अलग्गै छुट्याउन सक्छौ, तर यो 6 गणगनाई चाहिँ पुजारीको बीचमा गणगनाई हो। भन्नु नै पर्ने हो भने यो अति नै विशेष र विशिष्ट लेवी कोराद्वारा अगुवाई गरिएको विद्रोह हो। गन्ती 16 अध्याय 1-3 पदमा भनिएको छ, लेवीका पनाती कहातका नाति यसहारका छोरा कोरह र साथै रुबेनको कुलका एलिआबका छोराहरू दातान र अभिराम अनि पेलेतका छोरा ओन अटेरी भए, अनि उनीहरू इसरायलहरूका केही मानिसहरू अर्थात सभामा बोलाएका समुदायमा नौचलेका 250 नेताहरूसित मूसाको विरूद्धमा खड़ा भए। उनीहरू मूसा र हारूनको विरूद्धमा जम्मा भई तिनीहरूलाई भने, तपाईहरूले अति गर्नुभयो, समुदायका सबैजना पवित्र छन् र परमप्रभु तिनीहरूका बीचमा हुनुहुन्छ, तपाईहरू किन आफूलाई सबैभन्दा उच्च तुल्याउनुहुन्छ। कोराह ठूलो अधिकारको एक लेवी व्यक्ति थिए र तिनलाई साथ दिने 250 जना पनि समुदायमा नौचलेका अधिकारका मानिसहरू थिए। विद्रोह प्रभावशाली हुनलाई यसको पछाडि विशिष्ट मानिसहरू हुनै पर्दछ। यसको लागि दिमाग र पैसा आवश्यक हुन्छ। त्यो विद्रोह सानोतिनो मामला थिएन। अहिले पद 3 भनिएको छ, उनीहरू मोसा र हारूनको विरूद्धमा जम्मा भए तिनीहरूलाई भने, तपाईहरूले अति गर्नुभयो, समुदायका सबैजना पवित्र छन् र परमप्रभु तिनीहरूका बीचमा हुनुहुन्छ, तपाईहरू किन आफूलाई सबैभन्दा उच्च तुल्याउनुहुन्छ। अहिले यस विद्रोहमा तिनीहरूले अभियोग लगाएको कुरा वास्तविक र सत्य कति पनि थिएन। हजुर, मोसाले आफैमाथि हरेक कुरा अधिपत्य गरिरहेका थिएनन्, अधिकार गरिरहेका थिएनन्। यदि हामी पछाडि इतिहासतिर फर्कन्छौं भने हामी यो कुरा थाहा पाउँछौ, जब परमेश्वरले तिनलाई बोलाउनु भयो उसले इन्कार गरेथे। तिनले आफू ती इसरायलीहरूलाई डोर्याउने योग्य ठानेनन् आफूलाई। अरू त के, परमेश्वरले तिनलाई उजाड स्थानमा तालिम दिनु भए पश्चात पनि तिनले यो काम गर्न चाहँदैनथे। उसले सहायकको निम्ति परमेश्वरसँग विन्ती गरे र परमेश्वरले हारूनलाई दिनुभयो। मोसा पृथ्वीमा सबभन्दा नम्र व्यक्ति थिए भनेर वचनले भन्दछ। जब यहोशूले अगमवक्ताहरूलाई चुप्प गराउन चाहे, मोसाले भने कि तिनी चाहन्छन् कि सबै परमेश्वरका जनहरूले अगमबाड़ी गर्न सकुन्। तिनमा कति पनि डाहा ईर्ष्या थिएन। अमित्र, मेरो मतलब यो होइन कि मोसा पाप रहित थिए, तर निश्चय नै तिनी आफैलाई उच्च पार्ने दोषी कति पनि थिएनन्। यहाँ मुख्य समस्याको जड के हो त? यो चाहिँ कोराहको डाहा ईर्ष्या थियो। डाहा वा ईर्ष्या अति नै भयानक कुरा हो। सबै अधिकार परमेश्वरले दिनुभएको हुन्छ, कसैले पनि यो मान आफैमाथि लिन सक्दैन। परमेश्वरले शिविरमा स्थानहरू दिनुभएको थियो र उहाँले लेवीहरूलाई विशेष काम कर्तव्यहरू गर्न दिनुभएको थियो। कोरा चाहिँ कहातका नाति थिए र तिनीहरूको आफ्नै स्थान र सेवा परमेश्वरले स्वयंले नियुक्त गर्नुभएको थियो। मूसासँग पनि आफ्नै विशेष स्थान र काम कर्तव्य थियो गर्नलाई। मित्र, यस्ता किसिमको विद्रोहसँग व्यवहार गरिनै पर्छ र अति नै कठोर परिणामहरू आइरहेको छ। आज हाम्रो निम्ति यो कुरा देख्न अति नै महत्वपूर्ण कुरा छ। जहाँ पनि चर्चहरू मण्डलीहरू विभिन्न समस्याहरू मुनि गइरहेका छन्, मेरो अनुभव चाहिँ यो हो, आज चर्चहरूमा मण्डलीहरूमा प्राय समस्या पैदा हुने र विद्रोह जस्ता कुरा सिर्जना हुने मुख्य जड कारण नै डाहा र ईर्ष्या हो। त्यही नै कारण बाइबलले हामीलाई नम्रता र दीनतामा हिँड्न बताउँछ। हामी नम्रतामा हिँड्नु पर्दछ। हामीले यो कुराको थाहा पाउनुपर्छ कि सबै अधिकार परमेश्वरले दिनुभएको छ। पहिलो कोरन्थीको 12 अध्यायमा पावलले मण्डलीलाई शरीरको रूपमा अर्थात मानव शरीरको रूपमा तस्वीर दिनुहुन्छ। जस्तो कि शरीरसँगै थुप्रै अंगहरू हुन्छन्, चर्च मण्डलीसँग पनि थुप्रै अंगहरू वा सदस्यहरू हुन्छन्। जब परमेश्वरले तपाईंलाई उद्धार गर्नुहुन्छ, उहाँले तपाईंलाई पवित्र आत्माको बप्तिस्माद्वारा शरीरमा बधनमा जोड्नुहुन्छ र तपाईँ विश्वासीहरूको शरीरमा बधनमा निश्चित तरिकामा काम गर्नुपर्दछ। थुप्रै आत्माका वरदानहरू छन्। यदि तपाईँ ख्रिस्टियन हुनुहुन्छ भने तपाईंलाई वरदान दिइएको छ र तपाईँले विश्वासीहरूको शरीरमा बदनमा यसको क्रियामा व्यवहारमा र काममा लगाउनु पर्दछ। सबै शरीर जिब्रो होइन, त्यसै कारण हरेकले भाषाहरूमा बोल्दैनन्। सबै शरीर आँखा होइन र सबै शरीर कान नै हो। हरेक व्यक्ति विशेषसँग वरदानहरू छ र त्यहाँ थुप्रै वरदानहरू छन्। एउटा वरदान चाहिँ सहायताको वरदान हो र म सयौं तरिकाहरूको सोच्न सक्दछु जुनमा तपाईँ परमेश्वरको वचनलाई बाहिर दिन सहायता गर्न सक्नुहुन्छ, सहायता गर्दछ। हरेक विश्वासीहरूसँग वरदानहरू छ र परमेश्वर हामीले त्यो वरदानलाई अभ्यासमा लगाएको चाहनुहुन्छ। तपाईँको काम कसैको पद वा कामको लिने वा हडप्ने होइन, यो ईर्ष्या वा डाहा हो र सबभन्दा भयानक कुरा हो। परमेश्वर यस विद्रोहसँग निश्चित तरिकामा व्यवहार गर्न गइरहनु भएको छ। म तपाईँलाई भन्छु कि यी मानिसहरू माथि आउने दण्ड अति नै कठोर खालको छ। परमेश्वरले गर्नु भएको कुरा तपाईँलाई थाहा छ, सो कुराको ध्यान दिउँ। 16:4-7 पदमा भनिएको छ, यो कुरा सुन्ने बित्तिकै मूसा घोप्टो परे अनि तिनले कोरह र उनका सब दललाई यसो भने, भोलि बिहानको उहाँको को हो, को पवित्र छ र कसलाई उहाँले आफ्नो नजिक आउन दिनुहुन्छ, सो परमप्रभुले नै देखाइदिनुहुन्छ। जसलाई उहाँले चुन्नुहुन्छ त्यसलाई आफ्नो नजिक आउन दिनुहुन्छ। एक कोरह, यसो गर, तिमी र तिम्रो सबै दलले धुपौराहरू ल्याऊ, भोलि परमप्रभुको सामुने तिनमा आगो र धूप राखुन्। जसलाई परमप्रभुले चुन्नुहुन्छ त्यही पवित्र हुनेछ। हे लेबीहरू हो, तिमीहरू बढ्ता भयौ। मित्र, तिनीहरूले मूसा र हारूनलाई भने कि तिनीहरूले आफैमाथि हरेक कुरा लिए, सबै कुरा आफैले लिए, सर्वोच्च स्थान आफैले लिए। अनि 8-11 पदमा भनिएको छ, तब मूसाले कोरहलाई भने, ए लेबी सुन, इसरायलका परमेश्वरले आफ्नो पवित्र वासस्थानमा काम गर्न र समुदायको अघि सेवा गर्न तिमीहरूलाई उहाँको नजिकै ल्याएर इसरायलको समुदायबाट तिमीहरूलाई नै चुन्नु भएको के तिमीहरूले ठट्टा सम्झेका छौ? उहाँले तिमीसँगै तिम्रा दाजुभाइ लेबीहरूलाई नजिक ल्याउनु भएको छ। अब के तिमीहरूले पुजारी पद पनि खोज्छौ? तिम्रा सबै साथीभाइहरूसित तिमी परमप्रभुको विरूद्धमा भेला भएका छौ। हारून चाहिँ को हो र तिमीहरू तिनको विरूद्धमा गनगनाउँछौ? मित्र, मूसा र हारूनको काम कर्तव्य परमेश्वरले नै नियुक्त गर्नुभएको कारणले गर्दा गनगनाई चाहिँ वास्तवमा परमेश्वरमा थियो, तिनीहरूमा थिएन। 12-14 पद, तब मूसाले एलियाबका छोराहरूलाई दातन र अभिरामलाई बोलाउन पठाए, तर उनीहरूले भने, हामी आउँदैनौ, हामीहरूलाई दूध र मह बग्ने देशबाट उजाड स्थानमा मर्न ल्याउनु भएको के तपाईँलाई पुगेन र फेरि तपाईँ हामीमाथि प्रभुत्व पनि गर्न खोज्नुहुन्छ? तपाईँले हामीलाई न त दूध र मह बग्ने देशमा ल्याउनुभयो, न हामीलाई खेत र दागबारीको अधिकार दिनुभयो। के तपाईँ यी मानिसहरूका आँखा निकाल्न चाहनुहुन्छ? हामी पटक्कै जाँदैनौ, आउँदैनौ। मूसाको विरूद्धमा तिनीहरूको डाहा वा ईर्ष्याको आरोप दोषको हेर्नुहोस् त, अहिले तिनीहरूलाई मूसाको लिडरशिपमा नेतृत्वमा अयोग्य अगुवाको रूपमा दोष लगाउन आरम्भ गरे। तिनीहरूले भने, अहिलेसम्म त तिनीहरू दूत र महको मुलुकमा बसोबास गरिसक्नु पर्ने थियो। हेर्नुहोस्, यहाँ ती विद्रोही जमातले मूसालाई डाहा र ईर्ष्यामा विद्रोह गरेको। 15-17 पद, तब मूसाले ज्यादै रिसाएर परमप्रभुलाई भने, उनीहरूको बलि ग्रहण नगर्नुहोस्, मैले उनीहरूको एउटा गधासम्म पनि लिएको छैन, उनीहरू कसैको हानि पनि गरेको छैन। मूसाले कोरहलाई भने, तिमी र तिम्रा सबै दल र हारून पनि भोलि परमप्रभुको सामुने आऊ, तिमीहरू हरेकले आफ्नो धुपौरो लिएर त्यसमा धूप हाल र हरेकले आफ्नो धुपौरो अर्थात 250 धुपौरो परमप्रभुको सामु ल्याऊ। हारून र तिमीले पनि आफ्नो धुपौरो ल्याउनु। अहिले यस मामलामा उहाँको इच्छा के रहेछ सो अवगत गराउने कुरा परमेश्वरमा आश्रित छ। 18-21 पद, यसै कारण उनीहरू हरेकले आफ्नो आफ्नो धुपौरो लिएर तिनमा आगो सल्काएर धूप हाले, अनि उनीहरू मोसा र हारूनको साथमा भेट हुने पालको ढोकामा खड़ा भए। जब कोरहले आफ्ना सबै दल तिनीहरूका विरूद्धमा भेट हुने पालको ढोकामा जम्मा गरे, तब परमप्रभुको महिमा सिंगै समुदाय कहाँ देखा पर्यो। परमप्रभुले मोसा र हारूनलाई भन्नुभयो, त्यस समुदायबाट तिमीहरू अलग हौ र म एक पलमा यिनीहरूलाई भस्म पार्नेछु। मित्र, अहिले हरेक व्यक्तिले आफ्नो धुपौरो लिएर तिनमा आगो सल्काएर धूप फाले र पवित्र स्थानमा वा भेट हुने पालमा आए, हामी परमप्रभुको महिमा प्रकट भएको देख्नेछौ। हामीले पहिले देखिसकेका छौं कि इसरायलीहरूले गनगन गर्दा परमेश्वरको महिमा प्रकट भएथ्यो। अहिले विद्रोहको समयमा यो प्रकट भएको छ। 22 पद, तब घोप्टो परेर मोसा र हारूनले भने, हे परमेश्वर, सारा मानव जातिका आत्माका परमेश्वर, एकजना मानिसले पाप गरेकोमा के तपाईँ सारा समुदायसित क्रोधित हुनुहुन्छ? हेर्नुहोस् त, फेरि मोसा आफ्ना जातिहरूको निम्ति अन्तर्विन्ती गर्छन्। 23-30 पदमा, तब परमप्रभुले मोसालाई भन्नुभयो, यस समुदायलाई यसो भन, कोर, दातान र अभिरामका पालका छेउछेउबाट परहट। मोसा उठेर दातान र अभिराम कहाँ गए र इसरायलका धर्मगुरूहरू पनि तिनको पछि लागे। समुदायलाई तिनले सावधान गराए, यी दुष्ट मानिसहरूका पालबाट दूर हट र यिनीहरूका केही कुरा पनि नछौ, नत्र त यिनीहरूका सब पापले गर्दा तिमीहरू पनि भस्म हुनेछौ। यसैले कोर, दातान र अभिरामका पालका छेउबाट तिनीहरू निस्के। दातान र अभिराम उनीहरूका जहान र बालबच्चाका साथमा आफ्नो ढोकामा उभिए। तब मोसाले भने, यसबाट तिमीहरूले थाहा पाउनेछौ कि यी सबै काम गर्नलाई परमप्रभुले मलाई पठाउनु भएको हो र मैले यी आफ्नै राज्य खुशीले गरेको होइन। यदि यी मानिसहरू पनि सबै अन्य मानिस झैं स्वाभाविक मृत्युले मर्छन् भने परमप्रभुले मलाई पठाउनु भएको होइन। तर यदि परमप्रभुले अनौठो काम गर्नुहुन्छ र धरती फाटेर यिनीहरूका सबै थोक समेत यिनीहरू जिउँदै चिहानमा पुरिन्छन् भने यी मानिसहरूले परमप्रभुलाई तुच्छ ठानेका नै रहेछन् भनी तिमीहरूले थाहा पाउनेछौ। मित्र, ती व्यक्ति वा समूहको निम्ति यो भयानक कुरा हो जो परमेश्वरलाई र उहाँको नियुक्त गर्नुभएका अगुवाहरूको विरूद्धमा उर्दछन्। यस किसिमको विद्रोहसँग परमेश्वरले व्यवहार गर्नुपर्छ र उहाँले यसको इन्साफ गर्नै पर्छ। 31-33 पद, तिनले यी सबै कुरा भनिसकेका मात्र थिए, उनीहरू मुनिको धरती फाट्यो अनि धरतीले आफ्नो मुख बाहेर उनीहरू र उनीहरूका घराना कुरातर्फका सबै मानिसहरू उनीहरूका मालताल समेतलाई निलिहाल्यो। आफ्ना सबै कुराहरू समेत उनीहरू जिउँदै चिहानमा पुरिए। धरती उनीहरूमाथि बन्द भयो र समुदायको बीचबाट उनीहरू नष्ट भए। मित्र, परमेश्वरले तिनीहरूलाई दण्ड दिनुभएको तरिकाको देख्नु डरलाग्दो छ, किनभने तिनीहरूले मानिसहरूलाई छुट्याउन वा अलग गर्न कोसिस गरे र परमेश्वरले तिनीहरूलाई उही तरिकामा दण्ड दिनुभयो जुनमा तिनीहरूले पाप गरेथे। उहाँले मानिसहरूलाई कुरा र उसको समुदायबाट अलग्याउन वा छुट्याउनुहुन्छ र त्यसपछि उहाँले धरती फाट्नुहुन्छ र तिनीहरूमाथि धरती बन्द भयो, पातालमा तिनीहरू पुरिए। गलाती 6:7 पदले भन्छ, धोकामा नपर, परमेश्वरको ठट्टा हुने छैन, किनभने मानिसले जे रोप्छ त्यसैको पनि कटनी गर्नेछ। मित्र, परमेश्वरले मानिसलाई त्यही तरिकामा दण्ड दिनुहुन्छ जस्तो कि तिनले पाप गर्दछन्, अनि त्यही नै याकुबको निम्ति सत्य थियो र यही नै दाउदको निम्ति, प्रेरित पालको निम्ति र तपाईँ मेरो निम्ति पनि सत्य छ। 34-35 पद, उनीहरू चिच्याएको सुनेर वरिपरिका सबै इसरायलीहरूले भाग्दै यसो भन्न लागे, हामीलाई पनि धरतीले अब निल्छ होला, अनि परमप्रभु कहाँबाट आगो निस्केर धूप जडाउने ती 250 जनालाई भस्म पार्यो। यी मानिसहरू इसरायलका नेताहरू थिए, लिडरहरू थिए। तिनीहरूले सोचे कि आफ्ना सेवामा तिनीहरूसँग अझ विशिष्ट स्थान पाउनु पर्दछ। ओ मित्र, आज हाम्रो निम्ति कस्तो चेतावनी छ यो! डाहा र ईर्ष्या र विद्रोहको परमेश्वरले दण्ड दिनुहुन्छ। 36-40 पद, परमप्रभुले मोसालाई भन्नुभयो, हारून पुजारीको छोरो एलाजारलाई जलिरहेको ज्वालाबाट धुपौरहरू निकाल्न र फिलिङ्गा निकै टाढा लगेर छरिदिनलाई अरा, किनभने ती धुपौरहरू पवित्र छन्। ती आफ्नै प्राणको हानि गरूञ्जेल पाप गर्नेहरूका धुपौरोहरू, ती धुपौरोबाट वेदी मोहोर्ने पाताहरू पिटेर बनाउनु, किनभने ती परमप्रभुको सामु चढ़ाएको हुनाले पवित्र छन्। ती पाताहरू चाहिँ इसरायलीहरूका निम्ति चिन्ह हौन। तब एलाजार र पुजारीले ती भस्म हुनेहरूले चढ़ाएका काँसाका धुपौरोहरू लिए र पिटेर वेदी मोहर्ने पाता बनाए, जस्तो परमेश्वरले एलाजारलाई मोसाद्वारा भन्नुभएको थियो, हारूनका सन्तानहरू बाहेक कोही अन्य मानिस धूप बाल्न नजिकै नजाओस् भनी होसियार गराउन इसरायलीहरूलाई यो सब भएको थियो। नत्र त त्यो पनि कोरह र उनको दल जस्तै हुनेछ। अहिले मोसालाई परमेश्वरले भन्नुभयो, विद्रोहीहरूको धुपौरो पिटेर वेदी मोहोर्ने पाताहरू बनाऊ। यिनीहरू चाहिँ इसरायलका सन्तानहरूको निम्ति यो कुराको स्मारक थियो कि पुजारी हारूनको लाइन वा वंशका बाहेक कसैले पनि परमप्रभुको अगाडि धूप बाल्न सक्दैन। यसपछि हामी देख्छौं गनगनाई 41 र 42 पद। भोलिपल्ट इसरायलका जम्मै समुदायले मोसा र हारूनका विरूद्धमा यसो भनेर गनगनाए, तपाईहरूले नै परमप्रभुका मानिसहरूलाई मार्नु भएको हो। तर जब समुदायले मोसा र हारूनका विरूद्धमा भेला भई भेट हुने पालतिर हेरे, तब अचानक बादलले त्यसलाई ढाक्यो र परमप्रभुको महिमा देखा पर्यो। अहिले इसरायलहरू भोलिपल्ट मोसा र हारूनलाई विद्रोहीको हत्याराको आरोप लगाए। खासमा हारून र मोसाले यो गरेका थिएनन्। अहिले परमेश्वर यी गनगनाउने मानिसहरूलाई पनि दण्ड दिन तयारी हुनुहुन्छ। 44 50 पद। अनि परमप्रभुले मोसालाई भन्नुभयो, तिमीहरूलाई यस समुदायबाट पर हटी जाऊ र म यिनीहरूलाई पलभरमा भस्म पार्नेछु। तब तिनीहरू घुप्टो परे। अनि मोसाले हारूनलाई भने, तपाईँको धुपौरो लिनुहोस् र त्यसमा वेदीबाट आगो राखेर धूप हाल्नुहोस् र तुरन्तै त्यस समुदाय कहाँ लगेर तिनीहरूका निम्ति प्रायश्चित गर्नुहोस्, किनभने परमप्रभुको क्रोध धन्किसकेको छ, विपत्ति शुरू भएको छ। तब मोसाले भने जै हारून धुपौरो लिएर समुदायको माझमा दौड़ेर गए। विपत्ति मानिसहरूका बीचमा आइसकेको थियो, तर तिनले धूप हालेर मानिसहरूका निम्ति प्रायश्चित गरे। तिनी मरेका र जिउँदारका बीचमा खड़ा भए र विपत्ति थामियो। कोरहको घटनामा मरेको बाहेक त्यस बेलामा विपत्तिको मरेकाहरू 14,700 थिए। विपत्ति थामिएपछि हारून भेट हुने नेपालमा मोसा कहाँ फर्के। मित्र, ती इसरायलीहरूले विद्रोह गरेको व्यक्ति नै तिनीहरूलाई बचाउने व्यक्ति थिए। तिनी परमेश्वर र मानिस बीच उभिनुभयो। त्यसरी नै मित्र, मानिसहरूले क्रूसमा झुण्डाएको येशु नै तपाई र मलाई बचाउने हुनुहुन्छ। म परमेश्वर र पापीहरू बीच उभिनुहुन्छ। अनि 17 अध्यायतिर पनि लागिहालौं। यहाँ हामी मुख्य कुरा देख्छौं, हारूनको लौरोमा कोपिला। अहिले परमेश्वर हारूनको पुजारी पदको पुष्टि गर्न गइरहनु भएको छ र तिनै प्रधान पुजारी हुन् भन्ने तथ्यको स्थापित गर्न गइरहनु भएको छ। उहाँले यसलाई पुनरुत्थानद्वारा स्थापित गर्नुहुन्छ। त सबभन्दा पहिले हामी देख्नेछौ पुनरुत्थानद्वारा हारूनको कार्यलाई वा कार्यभार स्पष्ट प्रमाण दिदछ। 17:1-5 पद। परमप्रभुले मोसालाई भन्नुभयो, इसरायलीहरूलाई भनेर तिनीहरूका पुर्खाका कुलकुलबाट एक एकवटा गरी 12 लौराहरूले र तिनीहरू हरेकको नौ तैले तिनीहरूको आफ्नो लौरोमा लेख। लेबीका कुलको लौरोमा तैले हारूनको नौ लेख, किनकि हरेक कुलको प्रमुख मानिसको निम्ति एउटा लौरो हुनुपर्छ। भेट हुने पालमा गवाई पार्टीको सामुने मैले तिमीहरूसित भेट गर्ने ठाउँमा पनि ती राखिदिए। अनि जुन मानिसलाई म रोच्छु त्यसको लौरो टुसाउनेछ। यसरी इसरायलीहरूले तेरो विरूद्धमा सुनाउने गनगन म बन्द गरिदिनेछु। मित्र, यी इसरायलका सन्तानहरू हारूनको विरूद्ध गनगन गरिरहेका थिए, यो भन्दै कि परमेश्वरको अगाडि तिनीहरूलाई प्रतिनिधित्व गर्ने खाली तिनी मात्र हुन सक्दैनन्। यो तिनको विरूद्धमा विद्रोह थियो। 6-7 पद। तब मोसाले इसरायलीहरूलाई यो कुरा सुनाए र तिनीहरूका नायकहरूले आफ्ना आफ्ना पुर्खाको कुल अनुसार हरेक कुल नायकको निम्ति एकवटा गरी 12 लौरा तिनलाई दिए। हारूनको लौरो पनि तिनीहरूका लौरोका बीचमा थियो। मोसाले ती लौराहरू लिएर गवाई पार्टीको पारमा परमप्रभुको सामुने राखिदिए। मित्र, यहाँ अहिले परमेश्वरले अति नै अर्थपूर्ण तरिकामा उसको पुजारी पदको पक्का गरिदिनुहुन्छ, पुष्टि गरिदिनुहुन्छ। परमेश्वरसँग हरेक 12 कुलहरूबाट एक एकजना कुल नाके र तिनीहरूले आफ्नो लौरो हारूनलाई दिए। ती लौरोहरू मरूस्थलमा अर्थात उजाड स्थानमा टिपिएका थिए। सम्भवत यसका काँडाहरू खुर्किएर सुन्दर बुट्टाहरू खोपिएका थिए, तर पनि यो मरेको काठ थियो। त्यसपछि ती लौरोहरूलाई भेट हुने पालमा पवित्र वासस्थानमा परमप्रभुको अगाडि राखिदिए र हारूनको लौरो पनि अरूहरूको लौरोको बीचमा थियो र यो लौरो पनि अरूहरूको जस्तै मरेका मृतक काठ थियो। तर त्यहाँ के भयो? 8 पदमा भनिएको छ, भोलिपल्ट मोसा गवाई पार्टीको पालमा गए अनि लेबी घरानाको निम्ति राखेको हारूनको लौरोमा कोपिला लागेको रहेछ र कोपिला लागेर फूल फुलेको र हाडे बदाम पनि पाकिसकेको रहेछ। मित्र, यो मृत्युबाट जीवन हो। हारूनको पुजारीत्व पुनरुत्थानद्वारा पुष्टि गरिएको थियो। हारूनको लौरो कोपिला लाग्यो अनि फक्रियो, त्यसपछि फल दियो। मृत्युबाट जीवन, पुनरुत्थान। मित्र, प्रभु येशु ख्रिष्टको पुजारीत्व उहाँको पुनरुत्थानको तथ्यमा आश्रित हुन्छ। हामीले स्पष्ट रूपले हिब्रूको 7 अध्यायमा भनिएको छ, यदि उहाँ पृथ्वीमा रहनु भएको भए उहाँ पुजारी हुनुहुन्नथ्यो। उहाँ पुजारी कुल लेबीबाट आउनु भएको थिएन। उहाँको पुनरुत्थानले उहाँलाई पुजारी बनाएको थियो। त्यसपछि यसले हामीलाई भन्दछ कि हरेक व्यक्ति पुजारी बन्दैनन्। हिब्रू 5:4 भन्छ, आफैले आफैले यो नाम कुनै मानिसले लिँदैन वा आफैले आफैलाई यो मान कुनै मानिसले लिँदैन, तर हारूनलाई झैं परमेश्वरबाट बोलावट भएको छ। हारून परमेश्वरद्वारा बोलाएको पुजारी थिए, अनि प्रमाण चाहिँ हारूनको लौरोमा कुपिला हो जुन पुनरुत्थान हो। प्रभु येशु मृत्युबाट पुनरुत्थान हुनुभयो र उहाँ हाम्रो प्रधान पुजारी बन्नुभयो। उहाँ कदापि बदल हुने पुजारी हुनुहुन्न। त्यसकारण हिब्रू 7:25 अनुसार उहाँद्वारा परमेश्वरको नजिक आउनेहरूलाई उहाँले सम्पूर्ण उद्धार गर्न सक्नुहुन्छ, किनभने उहाँ तिनीहरूको निम्ति अन्तर्विन्ती गर्नलाई उहाँ सधैँभरि रहनुहुन्छ। यस क्षणमा उहाँ परमेश्वर पिताको दाहिने हातमा हुनुहुन्छ। उहाँ त्यहाँ तपाईँ र मेरो निम्ति हुनुहुन्छ र हामीसँग भएको एक महान अवसर चाहिँ हामी उहाँ कहाँ जान सक्छौ। उहाँ हाम्रो प्रधान पुजारी हुनुहुन्छ जसले हाम्रो निम्ति अन्तर्विन्ती बनाउनुहुन्छ। हिब्रू 4:14-16 भनेको छ, आकाश छिचोलेर जानुभएको हाम्रो एक महान पुजारी अर्थात परमेश्वरको पुत्र येशु भएको हुनाले हामीले स्वीकार गरेको हाम्रो धर्म थामी राखौ, किनकि हाम्रो प्रधान पुजारी हाम्रो निर्बलतामा हामीसँग दुखी हुन नसक्ने होइन, तर सबै कुरामा हामी जस्तै परीक्षित र पनि पाप रहित हुनुहुन्छ। यसकारण अनुग्रहको सिंहासनको नजिक हामी निर्भयसँग जाउ र कृपा पाऊ र दरकारको समयमा हाम्रो उपकारको निम्ति उहाँद्वारा अनुग्रह पाउन सक्छौ। मित्र, के तपाईँलाई कृपाको आवश्यक छ? आज के तपाईँलाई सहायताको आवश्यक छ? के जीवन अति नै निराशमा कठिनमा गुजरिरहेको छ? त्यसो हो भने प्रभु कहाँ जानुहोस्। के तपाईँ एक्लोपन महसुस गरिरहनु भएको छ? येशु कहाँ जानुहोस्। के तपाईँको जीवन परीक्षाको संघर्षमा पराजित हुन लागेको छ? उहाँ कहाँ जानुहोस्। कि आज तपाईँ आँसुमा बिमारमा हुनुहुन्छ? उहाँ कहाँ जानुहोस्। उहाँ हाम्रो पुनरुत्थित प्रधान पुजारी हुनुहुन्छ। उहाँ जीवित हुनुहुन्छ। उहाँ हाम्रो निम्ति स्वर्गीयमा हुनुहुन्छ। 9:10 तब मूसाले सबै लौराहरू परमप्रभुको सामुन्नेबाट इसरायलीहरू कहाँ ल्याएर हेरेर हरेकले आफ्नो आफ्नो लौरो लिए। परमप्रभुले मूसालाई भन्नुभयो, विद्रोही पुस्ताको विरूद्धमा चिन्हको निम्ति हारूनको लौरोलाई गवाही पार्टीको सामु फेरि लगेर राख र मेरो विरूद्ध तिनीहरूको गनगन तैले अन्त गरिदे, नत्र त तिनीहरू मर्लान्। हारूनको लौरो जुनमा कोपिला लागेको थियो फुलेको थियो र कागजी बदाम फल फलिसकेको थियो, जुन चाहिँ साक्षीको लागि र चिन्हको लागि राखिन्दछ। यो लौरो नै पवित्र वासस्थानको रहेको करार सन्दुकमा राखिने 3 सरदामहरू मध्ये एक हो, समानहरू मध्ये एक हो, जुन हामी हिब्रू 9:4 थाहा पाउँछौ। यस लौरोले हारूनको पुजारित्वको प्रश्नको सधैँको निम्ति निवारण गरिदियो। प्रभु, यो वचन अध्ययनद्वारा तपाईँ सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-4735-679-8470-35679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।